नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी एमाले माओवादी बीचको पार्टी एकता र देउवा सरकारले गरेका पछिल्ला विवादास्पद निर्णयबारे छलफल गर्दैछौं। पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू निरन्तर संवादमा छन्। हिजो मात्रै पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच 4 घण्टा एक्ला एक्लै वार्ता भएको छ। पार्टी एकताका लागि सैद्धान्तिक र संगठनात्मक विषय टुंग्याउन दुवै दलका शीर्ष नेता सम्मिलित 2 कार्यदल बनाउने भनिए पनि दुवै पार्टीका अध्यक्ष आफै वार्तामा सक्रिय भइरहेका छन्। माघको पहिलो हप्ताभित्रै पार्टी एकता गर्ने तयारी गरेका दुई दलबीच अझै पनि एकता लागि ठोस निर्णय भइसकेको छैन। यद्यपि नेताहरूले अब एकता प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेकाले फागुनभित्र औपचारिक रूपमा घोषणा हुने बताउन थालेका छन्। एकीकृत पार्टीको नेतृत्वबारे विभिन्न विकल्पमाथि छलफल भइरहेको नेताहरूको दावी छ। ओली र दाहाल दुवै अध्यक्ष बन्ने, दुवै सहअध्यक्ष हुने वा ओलीले सरकारको नेतृत्व गर्ने भएकाले दाहाललाई पार्टी अध्यक्ष बनाउने विकल्पबारे दुई पक्षबीच सघन छलफल भइरहेको छ। त्यस्तै शेरबहादुर देउवा नेतृत्वको काम चलाउ अहिलेको सरकारले गरेका पछिल्ला निर्णयप्रति वाम गठबन्धनले कड़ा आपत्ति जनाएको छ। भावी सरकारको नेतृत्व गर्ने तयारीमा रहेको गठबन्धनले अहिलेको सरकारको निर्णयलाई अनुमोदन नगर्ने चेतावनी दिएको छ। आजको कार्यक्रममा हामी एमाले र माओवादी बीचको पार्टी एकता र अहिलेको सरकारले गरेको निर्णयबारे एमाले नेता प्रदीप ग्यावलीसँग कुराकानी गर्दैछौ।
कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
हजुर, धन्यवाद।
तपाईँहरू सरकारमा जाँदै भने चाहिँ वाम गठबन्धन चाहिँ झन्डै दुई तिहाई नजिक बहुमत लिएर सरकार बनाउने तर्कमा छ। राष्ट्रिय सभा चुनावको कारण मात्र रोकिया छ, तर अहिलेको आउटगोइङ सरकारले चाहिँ यति महत्वपूर्ण निर्णयहरू दुर्गामी असरबाट निर्णय गरेका छ कि तपाईँहरूको चेतावनीका बावजुद पनि उसले निर्णय गर्न छोडेको छैन, थप निर्णय गर्ने भन्ने समाचारहरू पनि आइरहेका छन्। अब कसरी लिनुहुन्छ यी निर्णयहरूलाई, यो सरकारको यस्ता गतिविधिहरूलाई?
यस सम्बन्धमा हामीले अस्ति औपचारिक पत्रकार सम्मेलन गरेर हाम्रो धारणा सार्वजनिक गरिसकेका छौँ। यो गैर कानुनी, अनैतिक, राष्ट्र र जनताको हितमा दीर्घकालीन आँच पुर्याउने र अत्यन्त गलत र अनुचित काम हो सरकारले अहिले जे गरिरहेको छ। सामान्यतया कुनै पनि सरकार जस्तोसुकै अवस्थामा पनि देशलाई दीर्घकालीन असर गर्ने निर्णयहरू गर्दैन। त्यसमाथि निर्वाचनको घोषणा भइसकेपछि कामचलाउ अवस्थामा रूपान्तरित भएको र नयाँ निर्वाचन भइसकेपछि ताजा
जनमत आइसकेपछि
जनमत गुमाइसकेको सरकारले यस्तो गर्ने कुराको त हामी कल्पना पनि गर्दैनौँ। तर जुन निर्लज्जताका साथ सरकार अगाडि बढिरहेको छ, यसले नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्व, अब त्यहाँभित्र केही अभिन्न स्वरहरू पनि एकदमै छिटकुट छिटकुट सुनिन्छन्, तर समष्टिगत रूपमा नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्व र अहिले सरकारमा रहेका व्यक्तिहरू कुन हदसम्म चाहिँ हानिकारक सोच राख्छन्, कुन हदसम्म राष्ट्र र जनतालाई चाहिँ नोक्सान पुर्याउन उद्दत छन् भन्ने कुराहरूले देखाउँछ। र यो चाहिँ मुलुकलाई दीर्घकालीन असर पुर्याउने, आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरी भने जस्तो अत्यन्त गैर जिम्मेवार काम हो। यसको हामीले कडा प्रतिवाद गरिरहेका छौँ र हामीले भनेका छौँ यी निर्णयहरूमाथि पुनर्विचार हुन्छ र जुन कामहरू गैर कानुनी छन्, संविधानको भावना विपरीत छन् र देश र जनताको अहित हुने खालका छन्, ती निर्णयहरू उल्टाइन्छन्।
जस्तै राजनीतिक विश्लेषकहरू आम नागरिकबाट, सचेत वर्गबाट के कुरा आएछ भने अब भन्ने वाम गठबन्धन वा केपीओली नेतृत्वमा लगभग कन्फर्म जस्तै छ। त्यो सरकारको पहिलो निर्णय चाहिँ यो मितिदेखि यो मितिसम्म गरेका सबै निर्णयहरू चाहिँ एकमुष्ट खारेज हुनुपर्छ, उल्ट्याउनुपर्छ भन्ने ढङ्गले पनि तपाईँहरूलाई सुझाव जस्तो, दबाव जस्तो पनि आइरहेको स्थिति छ।
हामीले हाम्रो धारणा भनि नै सकेका छौँ। अहिले पनि मैले भने, वास्तवमा जुन निर्णयहरू गलत छन् ती निर्णयहरू त सचिन्छन् नै। हामीले ती समग्र घटनाक्रमहरूको समीक्षा गर्नेछौँ। अब कति निर्णयहरू सार्वजनिक समेत पनि भएका छैनन्। अब एउटै क्याबिनेट बैठकबाट 70-80 निर्णयहरू भएका छन्, जसमध्ये 5-7 मात्रै निर्णय सार्वजनिक अवस्था छ, ठूला खालका निर्णयहरू मात्रै सार्वजनिक भएका छन्। कैयौं मन्त्रालयलाई बाइपास गरेर, सचिवहरूलाई बाइपास गरेर ठाडो प्रस्तावको रूपमा गरिएका छन्। अर्थात् निर्णय प्रक्रियाको एउटा न्यूनतम जुन मापदण्ड हुन्छ, त्यसको विधि हुन्छ, त्यो सबै कुराहरूलाई समेत उल्लङ्घन गरिएको छ। त्यस्तो स्थितिभित्र देशलाई नोक्सान हुने गरी गरिएका बलियतपूर्ण ढंगले गरिएका कामहरू यहाँले भन्नुभयो जस्तो हामी त्यसलाई चाहिँ सच्याउँछौँ।
अर्को तपाईँहरूमाथि एउटा के पनि आरोप भन्ने कि क्वेसन के छ भने, तपाईँहरूले यो जुन वृद्धा भत्ताको विषय अलिक बढी चाहिँ पछिल्लो समय बढी आलोचित भएको छ, 70-65 वर्षको उमेर जाँदाखेरि एमाले त्यही निर्णय गरेर आफूले गर्दा चाहिँ त्यो पपुलर भयो, जनताको पक्षमा भयो, तर त्यही निर्णयहरूले गर्दा चाहिँ अलिकति बेठिक भयो भनेर भनिरहेछ भन्ने खालको पनि कुराहरू आइरहेछ।
यो तुलनै उचित होइन। तुलना किन उचित होइन भने, पहिलो कुरा त सामाजिक सुरक्षालाई कसैले विरोध गरेको छैन, कसैले विरोध गर्ने कुरा पनि हुँदैन र हामीलाई गर्व छ। पहिलोचोटि हामीले नेपालमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्यौं र त्यो सामाजिक सुरक्षाले ज्येष्ठ नागरिकहरू, अपाङ्गता भएका व्यक्तिहरू, एकल महिलाहरू, सीमान्तकृत र लोपोन्मुख अवस्थामा रहेका समुदायहरूलाई आज कमसेकम पनि बाँच्ने एउटा सहारा बनेको छ। सामाजिक सुरक्षाको कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने, यसलाई अझ बढी यसको दायरा विस्तार गर्नुपर्ने कुरामा कुनै शंका हुँदैन। तर पहिलो कुरा त कुनै पनि कार्यक्रमहरू लागू गर्ने सन्दर्भमा त्यसका निश्चित प्रक्रियाहरू हुन्छन्। सरकारको नीतिले कार्यक्रममा त्यो आउनु पर्यो, सरकारको वार्षिक बजेटमा आउनु पर्यो, निर्वाचित जनप्रतिनिधि संस्थाले त्यसलाई अनुमोदन गरेको हुनु पर्यो। यही सरकार थियो त, यदि साँच्चै नै बुढाबुढीहरूप्रति उहाँको यति धेरै विघ्न माया रहेछ भनेदेखि बजेटमा ल्याउन कसले छेक्या थियो, नीति कार्यक्रम पार्नु कसले छेक्या थियो, चुनाव अगाडि कसले छेक्या थियो? यो त नियत खराब भएको हुनाले हामीले नियतमाथि प्रश्न उठाएका छौँ। यो वास्तवमा भन्नुहुन्छ भनेदेखि त्यो विपन्न जनताहरूप्रति उहाँहरूको चाहिँ एउटा गहिको आँसु चुहाएको जस्तो मात्रै हो। जस्तो भनौँ न, भूकम्प पीडितहरूकै कुरा गरौँ, उहाँहरूले काम गरिरहेको एकजना सिओलाई बिल्कुल राजनीतिक पूर्वाग्रहका आधारमा उहाँहरूले हटाउनुभयो, अनि हामीले एकदमै योग्य मान्छे लिएर आयौँ भनेर हल्ला गर्नुभयो। जति बेला चाहिँ भूकम्प पीडितहरू उनीहरू चाहिँ त्रिपालमुनि बसिरहेका थिए, उहाँहरूले आफ्नो मान्छेलाई लगेर चुनाव लडाउनुभयो। भूकम्प पीडितहरूप्रति कुनै संवेदनशीलता थियो भने भूकम्प पुनर्निर्माण प्राधिकरणको चाहिँ त्यस्तो व्यक्तिलाई ल्याउनुहुन्छ जसको चाहिँ त्यो प्राधिकरणप्रति, त्यसको कामप्रति, भूकम्प पीडितहरूलाई चाहिँ उद्धार गर्ने कुराप्रति कुनै संवेदनशीलता छैन। जनताको पीडाभन्दा बढ्दा उहाँलाई चाहिँ चुनावको हतारो छ। त्यसो भएको हुनाले यी घटनाक्रमहरूले के देखाउँछ भनेदेखि यो भन्ने कुरा मात्रै हो। जहाँसम्म नेकपा एमालेको कुरा हो, मैले फेरि पनि दोहोऱ्याएर भन्छु, हामीलाई सामाजिक सुरक्षा कार्यक्रम अगाडि सारेको कुराप्रति गर्व छ। हामी राज्यको ढुकुटी बलियो बनाउँदै सामाजिक सुरक्षा कार्यक्रमलाई अझ विस्तार गर्न चाहन्छौँ, तर यस्तो गैर जिम्मेवार ढंगले होइन। जाँदा जाँदैको सरकारले देशलाई भताभुङ्ग पार्ने गरिकन गर्ने कुराको यो तरिकाको विधिको हामीले
जस्तै प्रतिपक्षी बेन्चलाई अलिक बलियो बनाउन पनि यो निर्णय गरिदिएर गइसकेपछि भोलि मैले गरेको निर्णय खोइ
गरेर प्रतिपक्षी बेन्च बलियो हुन्छ भन्ने भ्रममा हुनुहुन्छ भने योभन्दा ठूलो भ्रमहरू केही छैन, केही हुँदैन। गर्नुपर्ने बेलामा काम नगर्ने, गर्नुपर्ने कामहरू नगर्ने होइन, देशका सीमाहरू मिचिएका छन् नबोल्ने, देशमा चाहिँ यत्र मान्छेहरू शीतलहरले मारिनु हो त्यसको बारेमा केही नगर्ने, जाजरकोटमा भाइरल फिभरले कति मान्छेहरूको ज्यान गयो त्यहाँ कुनै कामहरू नगर्ने, जति बेला राज्यको उपस्थिति जनताले माग गरिरहेका हुन्छन् त्यो बेला त उहाँहरू त कानमा तेल हालेर सुत्नु हो। त्यस कारणले यो अब न्यु खोज्नको निम्ति एउटा कुरा हुनसक्छ, त्यस्ता न्यु खोजाइहरू त जे पनि हुन सक्ने भए, अन्यथा चाहिँ यो कुनै जिम्मेवारपूर्ण र जनताको पीडासँग संवेदनशील भएर गरेको कुरा हुँदै होइन।
अब अलिकति यो पार्टी एकताकोतिर विषय प्रसङ्ग हामी मडौँ। पार्टी एकताको प्रक्रिया कहाँ पुगेको छ? दुईजना अध्यक्षहरू त निरन्तर बस्नु भएको छ, तर त्यवन्तलतिर उपलब्धि यही भयो भनेर चाहिँ एग्रिड भनेदेखि हामीले उल्लेख गर्न लायक त्यस्तो निर्णय के देखेका
छौँ? उपलब्धि त पार्टी एकताकै रूपमा रूपान्तरित हुन्छ अथवा त्यो बाहिर प्रकट हुन्छ, र त्यसको त्योभन्दा अगाडि गर्नुपर्ने केही कामहरू छन् जसका निम्ति उहाँहरू निरन्तर लागिरहनु भएको छ। यसबीचमा हाम्रो हाम्रा काम गराइहरू पार्टी एकताको दिशातिर लक्षित छन् भन्ने कुरा त तपाईँहरूले स्वतः देख्न सक्नुहुन्छ, अनुमान गर्न सक्नुहुन्छ। हामीले प्रतिसभा प्रदेशसभा निर्वाचन अत्यन्त हार्दिकतापूर्वक चुनावी तालमेलका साथ सम्पन्न गर्यौँ, तत्पश्चात राष्ट्रिय सभाको निर्वाचनमा हामीले त्यसै गरी सिट बाँडफाँड गर्यौँ। अहिले एउटा कार्यदल बनेर उसले यो प्रदेश सरकार र प्रदेश सभाको नेतृत्व अर्थात् मुख्यमन्त्री र सभामुख लगायतका विभिन्न नेतृत्वहरूको मोडालिटीको त्यसको बाँडफाँडको मोडालिटीको बारेमा काम गरेको छ गरिरहेको छ र सम्भवतः आजभरिमा त्यो कार्यदलले टुङ्ग्याउनेछ। अर्को एउटा कार्यदल बनेको छ जसले यो सरकार अब बन्ने सरकारले सुशासन र समृद्धिको क्षेत्रमा के काम गर्ने भन्ने बारेमा त्यसको त्यसका प्राथमिकता क्षेत्र पहिल्याउनको निम्ति काम गरिरहेको छ र दुईटा नेताहरू सघन ढङ्गले बसिरहनु भएको छ पार्टी एकताको मोडालिटी टुङ्ग्याउनको निम्ति र
जुन दुईवटा कार्यदल एउटा संगठनात्मक रूपको वैचारिक आधारहरू तय गर्न चाहिँ कार्यदल बनाउनु भनेर निकै पहिलादेखि आएको तर त्यो बन्न सकेन भने
चाहिँ त्यो नबन्ने कुराले कुनै फरक पार्दैन। कहिलेकाहीँ त्यो कार्यदल नबनिकन पनि कामहरू अचानक हुन सक्छन् जस्तो असोज 17 गते यो दुईटा पार्टीको बीचमा वाम गठबन्धन बनाइरहँदा हामीले कुनै कार्यदल बनाएका थिएनौँ एउटा टिमले काम गरिरहेको थियो हामीले त्यसमा धेरै हल्ला गरेनौँ आवश्यकता पर्यो भने कार्यदलहरू बन्छन् सम्भवतः ती कार्यदलहरू बन्छन् तर कार्यदल बन्नुभन्दा अगाडि त्यो कार्यदललाई दिने ट्युआर हुन्छ नि त्यसको क्षेत्राधिकार त्यसको कार्यादेशको लागि पनि केही कुराहरू टुङ्ग्याउनु जरुरी हुन्छ जसको निम्ति अहिले अध्यक्षहरू बसिरहनु भएको छ र मलाई लाग्छ फागुनसम्ममा पार्टी एकता र सरकार गठन दुइटै कुरालाई टुङ्ग्याउने गरी कामहरू त्यही हिसाबले अगाडि बढिरहेका छन्। म यहाँहरूलाई के आग्रह गर्छु सार्वजनिक यहाँहरू विश्वसनीय सञ्चार माध्यमहरू र यहाँहरूका श्रोताहरूलाई पनि भने पार्टी एकतालाई कुनै एउटा इभेन्टमा जोडेर नहेर्नुहोला। एक दिन बैठक बस्नु भएन बाफले ठुलो सङ्कट पर्यो कि दुईवटा बैठक बस्यो सबै कुरा टुङ्गियो कि त्यस्तो हुँदैन। बैठक एउटा परिघटना हो तर हाम्रो कमिटमेन्ट हो हाम्रो प्रतिबद्धता हो हामीले आम जनताका सामु भनेका छौँ र जनताले त्यसलाई अनुमोदन गर्नुभएको छ हामी एउटै पार्टी निर्माण गर्छौँ भन्ने कुरा त्यसो भएर कार्यदल बन्नु र नबन्नु आज बैठक हुनु र भोलि बैठक हुनु त्यसले त्यो बालकोटमा हुनु र चाहिँ अर्को कुनै ठाउँमा हुनु यस्ता इभेन्टले हाम्रो पार्टी एकतालाई चाहिँ प्रभावित गर्दैन।
जस्तै यो सरकार गठन अघि कि पछि भन्ने विषय पनि अलि जोडतोड बाहिर देखिन तपाईँले भने पनि यो एकअर्कासँग जोडिएको विषय नभनिए तापनि यो चाहिँ मुख्य पदहरूको लेनदेनका विषयमा चाहिँ यो कता कता जोडिएको छ
यो अनुमान हो र यो अनुमानको खेती हो। अब अनुमानको खेती नेपालमा निकै मौलाएको छ अरू खेती त गताउँदै छ होइन तर राजनीतिक अनुमानका खेतीहरू निकै मौलाएका छन् अब त्यसमा हाम्रो कुनै भन्नु छैन समाज जस्तो छ त्यसको सांस्कृतिक चेतना सांस्कृतिक लेभल त्यही हुने हो। पहिलो कुरा म के अनुरोध गर्नु भने यहाँलाई पार्टी एकता र सरकार गठन दुईवटा छुट्टा छुट्टै विषय नै हुन् दुईटै पार्टीको सरकारको विषय भएको हुनाले सम्बन्धित छँदै छैन त भन्ने कुरै भएन तर यसरी निम्ति म एउटा अनुमानित प्रश्न तपाईँलाई सोधौँ काल्पनिक प्रश्न सोधौँ दुईटा पार्टीको ले चुनावी गठबन्धन गरेर पनि यदि हामीलाई बहुमत प्राप्त नभएको भए जनताले हामीलाई सरकार गठन गर्ने आदेश नदिएको भए हामी प्रतिपक्षमा बस्नु परेको भए पार्टी एकता हुन्थ्यो कि हुँदैनथ्यो जरुर हुन्थ्यो त्यति बेला पनि र अहिले केही मान्छेहरूले अनुमान गरे जस्तो को प्रधानमन्त्री बन्ने को पार्टी अध्यक्ष बन्ने भन्ने कुरा नमिलेका कारणले एकता भएन भन्ने साथीहरूको जवाब के हुन्थ्यो त्यति बेला त हामीसँग लिन सक्ने पद भनेको त एउटा पार्टी अध्यक्ष मात्रै हुन्थ्यो होला नि त हामीलाई पार्टी एकताको निम्ति प्रधानमन्त्री चाहियो भनेर कसैले किस्तीमा राखेर त दिनेवाला थिएन। मैले भन्न खोजेको दुईवटा फरक फरक प्रक्रिया हुन् हामीले बारम्बार भनेका छौँ पार्टी एकता गरिरहँदा केही कुराहरूलाई हामीले ध्यान दिन्छौँ यो एउटा पार्टी अर्को पार्टीमा विलयन हुन गएको होइन यो एउटा पार्टीको अर्को पार्टीमा मर्जर होइन एउटा पार्टी अर्को पार्टीमा प्रवेश गर्न गएको या एउटा पार्टी विघटन भएको उसको अस्तित्व समाप्त भएको भन्ने होइन दुईवटा फरक फरक धारबाट काम गर्दै आएका दुईवटा पार्टीहरूको एकीकरण हो। त्यस भएर एकीकरण भइरहँदा दुवैतर्फका नेताहरूको उचित सम्मान उहाँहरूको उचित कार्य विभाजन उहाँहरूको क्षमताको र उहाँहरूको भूमिकाको अधिकतम सदुपयोग हुने खालको मोडालिटीहरू बन्छन् तर कृपया यहाँ मार्फत मेरो विशेष जोड छ कि को प्रधानमन्त्री बन्ने को अध्यक्ष बन्ने भन्ने जस्ता कुराहरूमा अल्झिएर पार्टी एकतामा ढिलाइ भइरहेको छ भन्ने यो बाहिर आइरहेका अनुमानहरू सर्वथा गलत हुन् उहाँले बारम्बार भन्नुभएको छ हाम्रो निम्ति पद ठूलो कुरा होइन अहिले नेताहरूको व्यवस्थापन हाम्रो चिन्ताको विषय हुँदै भने हाम्रो चिन्ताको व्यवस्था चिन्ता त चिन्ताको विषय त देशको व्यवस्थापन बताबुङ्ग देशको व्यवस्थापन बताबुङ्ग जनताको जीवनको व्यवस्थापन हो त्यो कुरा हामी केन्द्रित छौँ
तर यसो भनिरहँदा पनि यो पार्टी एकताको जुन मोडालिटी छ पदको बाँडफाँड मुख्य पदहरूको त्यसका बारेमा दुई तिनवटा मोडालिटी जस्तै केपी ओली पनि अध्यक्ष रहने पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्ष रहने वा दुवैजना सहअध्यक्ष रहने यी मोडालिटी बारेमा चाहिँ विभिन्न कुराहरू जुन आइरहेको छ कस्ता मोडालिटीहरूमा
सही भन्नुभयो ती दुईवटा मोडालिटी पनि छन् अरू केही मोडालिटीहरूका अध्यक्ष मण्डलका खालका कुरा पनि मोडालिटीका कुराहरू छन्
सक्रिय प्रणाली
यस्ता विभिन्न खालका मोडालिटीहरूमा हामीले छलफल गरिरहेका छौँ र जुन मोडालिटीले दुइटै पार्टीका नेताहरूको क्षमता उहाँहरूको प्रतिष्ठा र उहाँहरूको भूमिका सही ढङ्गले स्थापित हुने र भोलि एकीकृत पार्टीको नेतृत्व चाहिँ दुविधामा नरहने नीति र नेतृत्वमा अस्पष्टता सृजना हुने जुन विचारहरू र जुन नेतृत्वको बलमा जुन कोर्समा आजको नेपाली कम्युनिस्ट आन्दोलन यहाँ आइपुगेको छ त्यो धार कमजोर नहुने गरी हामीले त्यसको मोडालिटी बनाउँछौँ। त्यसो गर्दाखेरि चाहिँ अहिले दुईवटा नेताहरू त्यसको विभिन्न मोडलहरूमा छलफल गरिरहनु भएको छ र छिटै त्यो टुङ्गिन्छ।
पछि अलि गहिरो कुरा गरौँ यो विषयमा, एमाले अध्यक्ष पदका लागि अलि बढी जोडबल गरेको हो किनकि माओवादीपट्टिका दोस्रा तेस्रा तहका नेताहरूको पनि अभिव्यक्ति हेर्ने भने हामीलाई अध्यक्ष पद नदिने भने एकता अलिक गाह्रो छ।
अब केही साथीहरूको मैले त्यो भनाइ सुनेको
तपाईँको अहिलेका अभिव्यक्ति भने जुन नेतृत्व भएर तपाईँले केपी ओलीप्रति लक्षित गर्न खोज्नु
भयो तपाईँलाई मैले बुझाउन सकिनँ भने त्यो मेरो कमजोरी हो। मैले भन्न खोजेको के भने नेपाली कम्युनिस्ट आन्दोलन यस्तो प्रतिकूल संसारभर कम्युनिस्ट आन्दोलन डिफेन्सिभ अवस्थामा छ, प्रतिरक्षात्मक अवस्थामा छ। नेपालमा कम्युनिस्ट आन्दोलन यति लोकप्रिय कसरी भइरहेको छ? यस्तो प्रतिकूलताको बीचमा पनि नेपाली कम्युनिस्ट आन्दोलन जीवित मात्रै होइन, अस्तित्वमा मात्रै होइन, पहिलो शक्ति त्यसको राष्ट्रकै नेतृत्व गर्ने द्वितीयको आधारमा कसरी पुगेको छ? यसका पछाडि यो कुनै चिट्ठा परेर त होइन, यो कुनै चाहिँ संयोगले त होइन, यो भनौँ न अरू कुनै कारणहरू होइन, यसका पछाडि खास नीतिहरूको गाइडेन्स छ, त्यसको मार्गदर्शन छ र खास नेतृत्वको गाइडेन्स छ। त्यसो भएको हुनाले त्यो नेतृत्व त्यो नीतिले निरन्तरता पाउँछन्। त्यो तपाईँले नेतृत्व भनिरहँदा केपी ओली मात्रै बुझ्नुभयो भने या नेतृत्व भनिरहँदा प्रचण्ड मात्रै बुझ्नुभयो भने त्यो गलत हुन्छ। नेतृत्व भनेको त्यसको एउटा टिम स्पिरिटको कुरा हुन्छ, नेतृत्व भनेको खालि व्यक्तिको कुरा हुन्न, उसले खेल्ने भूमिका, उसले आर्जन गरेको विश्वसनीयता, समाजमा उसको प्रतिष्ठा र समाज परिचालनको क्षमता र समाजले उसलाई नेताको रूपमा स्वीकार गर्ने स्वीकार्यता। प्राविधिक रूपमा त विभिन्न ठाउँमा पार्टी अध्यक्षहरू हुन सक्छन्, विभिन्न ठाउँमा मान्छेहरू पदाधिकारी पनि बनिरहेका हुन सक्छन्, तर सिङ्गो राष्ट्रले उसलाई नेता मान्छ कि मान्दैन, यी कुराहरू हुन्छन्। त्यसो भएको हुनाले मैले त्यो विश्वसनीयताको कुरा गर्न खोजेको हुँ। नीतिको कुरा पनि त्यही हो, हामी दुईटा पार्टीले भिन्न भिन्न विचारहरू बोक्दै हाल्यौँ।
सैद्धान्तिक आधार के हो?
इतिहासका व्याख्याको सन्दर्भमा हाम्रा कतिपय भनौँ न जोड र कोणमा भिन्नता पनि हुन सक्छन्। आफूले हिँडेको बाटोप्रति अलिकति गौरवबोध पनि हुन्छ, माओवादीलाई आफूले अगाडि बढाएको सशस्त्र सङ्घर्षप्रति बढी गौरवबोध हुनु स्वाभाविक होला। हामीले हिँड्दै आएको
बाटो
त्यसप्रति हाम्रो गौरवबोध होला, त्यसको समीक्षा गरौँला। त्यो समीक्षा अहिले नटुङ्गिँदैमा पनि हामीलाई बिग्रिहाल्दैन, तर अगाडि कसरी बढ्छौँ भन्ने बारेमा हाम्रा बिचमा केही साझा धारणाहरू छन्, हाम्रा विचारहरू कन्भर्ज भएका छन्, एक आपसमा मिल्न आइपुगेका छन्। जस्तो मार्क्सवादलाई नेपालको विशिष्ट परिस्थितिमा हामी मौलिक ढङ्गले लागू गर्छौँ, नेपालको मौलिक विशेषता सहितको हुन्छ नेपालमा मार्क्सवादको प्रयोग, त्यो चाहिँ चिनिया रुसी अथवा कुनै पनि देशको क्रान्तिको कपी हुँदैन, हामीले प्रष्ट भनेका छौँ, त्यसमा हाम्रो साझा धारणा छ। दोस्रो 62-63 परिवर्तनलाई हामीले नेपालमा आफ्नै ढङ्गले सम्पन्न भएको पुँजीवादी क्रान्ति भनेका छौँ, तर त्यसका केही कामहरू बाँकी छन्। जस्तो राष्ट्रिय पुँजीको विकास गर्नु छ, अर्थतन्त्र सुदृढ गर्नु छ, राष्ट्रियतालाई बलियो बनाउनु छ, उत्पादक शक्तिको विकास गर्नु छ र समाजवादका आधारहरू निर्माण गर्नु छ। अहिलेको काम ती कामहरू गर्ने हो भन्ने कुरामा पनि हामीमा द्विविधा छैन। तेस्रो, अब हामी समाजवादमा कसरी जान्छौँ त भन्दा अर्को कुनै विद्रोहको बाटो, अर्को कुनै हिंसाको बाटो, अर्को कुनै क्रान्तिको बाटो होइन कि यही संविधानले देखाएको बाटोबाट वैधानिक ढङ्गले प्रतिस्पर्धात्मक बाटोबाट जान्छौँ। र चौथो, अब बन्ने समाजवाद पनि मैले अघि भने जस्तो रुसी चिनिया या अरू कुनै देशको जस्तो होइन, बिल्कुल नेपालको जस्तो र लोकतान्त्रिक मूल्य मान्यता सहितको हुन्छ भन्ने छ। यी विचारहरू नै हामीलाई मार्गदर्शन गर्ने भोलि दुईवटा पार्टीका साझा एउटा सिद्धान्तको रूपमा ती रहनेछन्। त्यसलाई हामीले के नामकरण गर्छौँ? दुईवटा पार्टीको बीचमा छलफल हुँदाखेरि हामीले त्यसलाई सूत्रबद्ध गरौँला, तर यी विचारहरूको जगमा र अहिले मुख्यतया केपी ओली र प्रचण्ड दुईटा नेताहरू प्रमुख हुनुहुन्छ, यद्यपि उहाँहरूको सिङ्गो नेतृत्वको टिम छ, तर पनि मूलत यी दुईटा नेताहरूको अगुवाईमा अहिलेको नेपाली कम्युनिस्ट आन्दोलन एकीकृत हुन्छ र भोलिका दिनहरूमा पनि अगाडि बढ्छ।
जस्तै पार्टी समन्वयन समितिको एउटा बैठकले के निर्णय गर्यो भने जुन संयुक्त चुनावी घोषणा पत्र बनाएको छ त्यो आधारमा चाहिँ पार्टी एकताको सैद्धान्तिक आधार पहिल्याउने भनेर निर्णय गर्यो। त्यो निर्णय हेर्दा चाहिँ पार्टी एकता चाहिँ एक त हामीले पहिला सोचेकै थिएनौँ। चुनावी घोषणा पत्रमा जुन पपुलिस्ट कुरा धेरै कुराहरू पपुलिस्ट नै छन्, जनताले त्यो कुरा पाए त राम्रै कुरा, त्यो आधारमा चाहिँ पार्टी एकताको सैद्धान्तिक आधार तयार गर्ने भनिसकेपछि कति अस्पष्टता रहेछ कि
छैन
भन्ने कुरो चाहिँ
तपाईँले
आशंका गर्ने ठाउँहरू।
पार्टीको साझा घोषणा अथवा संयुक्त घोषणा पत्रमा चाहिँ त्यसको दुईटा पाटो छ, एउटा कार्यक्रमिक पाटो छ जुन अब तपाईँले अलिक पब्लिस्ड भन्नुभयो, मलाई त्यस्तो लाग्दैन, ती पपुलर कार्यक्रमहरू छन्, यसो हेर्दा महत्वाकांक्षी जस्तो लाग्छ। तर हाम्रो जस्तो देशलाई पाँच वर्षमा अति अल्प विकसित देशबाट विकासशील देशमा स्तर उन्नत गर्ने कुरा त्यो कुनै महत्वाकांक्षी कुरा होइन। हामीले दुईटा इन्डिकेटर अलरेडी प्राप्त गरिसकेका छौँ, लक्ष्यहरू हासिल गरिसकेका छौँ। प्रति व्यक्ति आमदानी अहिलेको 852 डलरबाट चान्सुन 1200-1300 डलर पुर्याउन सक्यौँ र अरू केही कुराहरूमा क्षेत्रमा सुधार गर्न सक्यौँ भने हामी अति अल्प विकसितबाट विकासशील देशमा जान्छौँ। दोस्रो हामीले भनेका छौँ 10 वर्षभित्रमा मध्यम आय भएको मुलुक प्रति व्यक्ति 5,00,000 नेपाली रुपियाँ अर्थात् 5,000 डलर आमदानी सहितको त्यो चाहिँ एउटा ऊ बनाउँछौँ भन्ने कुरा चाहिँ त्यो कुनै महत्वाकांक्षी कुरा हो भन्ने मलाई लाग्दैन। तर यो कार्यक्रममै पाटो हो। तर तपाईँले घोषणा पत्रलाई मसिनो गरी हेर्नुभयो भने हामीले नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गरेका छौँ। नेपाली कम्युनिस्ट आन्दोलनले अहिलेसम्म गर्दै आएका बाटोहरूको एउटा चाहिँ समीक्षा गरेका छौँ र त्यसको निष्कर्ष निकालेका छौँ र अब हामी नेपालको संविधानले भनेको समाजवाद उन्मुख अहिलेको राज्यबाट समाजवादमा कसरी जान्छौँ भन्ने कुराको एउटा सैद्धान्तिक रूपरेखा समेत हामीले राखेका छौँ। त्यसो भएर हाम्रो घोषणापत्र केवल तत्काल गर्ने अथवा 5 वर्षमा गर्ने कार्यक्रमहरूको एउटा सूची मात्रै छ।
मैले भन्नुको चाहिँ हो त्यो आधारमा चाहिँ पार्टी एकताको सूत्र पहिलाउने भन्नु भनेपछि तपाईँहरू एकताको आधार चाहिँ अलिक कमजोर हो कि, किनकि नीति कार्यक्रमले चाहिँ चुनावी घोषणा पत्र वा कार्यक्रमहरू तय गर्नुपर्ने ठाउँमा चाहिँ जनतालाई दिएको भोटका लागि दिएको नाराबाट चाहिँ पार्टी एकताको आधार तयार
गर्छु। त्यो खालि चुनावी घोषणा पत्र मात्रै होइन, त्यहाँ 5 वर्षमा गरिने कार्यक्रमहरूको सूची मात्रै छैन। फेरि तपाईँले एकचोटि दोहोऱ्याएर हेर्नुहोला, म सबै श्रोताहरूलाई पनि दोहोऱ्याएर हेर्न म आग्रह गर्न चाहन्छु। त्यसको झन्डै 1/3 भाग हामी कसरी पार्टी एकताको बिन्दुमा आइपुग्यौँ, कसरी चाहिँ यो गठबन्धनको बिन्दुमा आइपुग्यौँ, नेपाली कम्युनिस्ट आन्दोलनको औचित्य के हो, नेपाली कम्युनिस्ट आन्दोलनको हिजो हिँडेको बाटो के हो र अब हिँड्नुपर्ने बाटो के हो भन्ने बारेमा त्यसको थुप्रै नीतिगत कुराहरू गरेका छौँ। निश्चय नै त्यतिन्जेल हामीले सबै विषयहरूमा छिनोखानो हुने गरी छलफुल गर्ने हामीसँग समय थिएन। असोज 17 गते हामीले पार्टी एकताको घोषणा पार्टी एकताको लक्ष्यसहित वाम गठबन्धनको घोषणा गर्यौँ। अब असोजको लास्टतिरबाट त चुनावी प्रक्रिया नै सुरु भइसकेको अवस्था थियो भन्दाखेरि चाहिँ हामीसँग त्यति बेला पर्याप्त मात्रामा सैद्धान्तिक बहस गर्ने समय थिएन। तर मैले भन्न खोजेको त्यो केवल 5 वर्ष गरिने कामहरूको सूची मात्रै नभएर नेपाली कम्युनिस्ट आन्दोलनको अहिलेसम्मको इतिहासको समीक्षा र अब अगाडि हिँड्नुपर्ने बाटोहरूको बारेमा समेत एउटा हाम्रो बीचमा रहेका केही साझा अवधारणाहरूको चाहिँ दस्तावेज समेत भएको हुनाले भोलि पार्टी एकताका निम्ति त्यो पनि एउटा आधार बन्छ, त्यो एउटा आधार बन्छ। त्यस्तै गरी असोज 17 गतेको 6 बुँदे हाम्रो घोषणा अर्को आधार बन्छ, नेकपा एमालेको 9 महाधिवेशनको दस्तावेज र माओवादी केन्द्रको 1/2 महाधिवेशनका दस्तावेज को बीचमा हामी तुलना गर्छौँ र हाम्रा साझा विषयहरू के हुन् भन्ने बारेमा चाहिँ हामीले त्यसको खोजी गर्छौँ। ती कुराहरूको आधारमा हाम्रो सैद्धान्तिक निष्कर्ष निस्किन्छ। त्यसको हुनाले र नेपाली कम्युनिस्ट आन्दोलनको यो 68 वर्षको व्यवहारले केही कुराहरू अलरेडी पुष्टि गरेको छ, अहिले हामीसँग समय छैन, म तपाईँलाई 1, 2, 3, 4 बुँदामा पनि भन्न सक्थेँ। ती कुराहरू छन् जसमा दुईटै कम्युनिस्ट पार्टी अहिले सहमत छन्, ती कुराहरूलाई एउटा सैद्धान्तिक
फ्रेम अलिकति जब जबको विषयमा चाहिँ एमालेभित्र दुईवटा धार देखाएको छ, एउटा औचित्य समाप्त भयो अर्को औचित्य समाप्त भएको छैन भने यो कुराले पनि कति यो चाहिँ पार्टी कताको सैद्धान्तिक आधार पहिलाउन अलिकति समस्या भयो।
धार नै छैन, केही व्यक्तिहरू हुन्छ त्यसलाई लाग्न सक्छ, ठुलो पार्टी हो, अब ठुलो पार्टीभित्र ठुलो समुद्रमा त्यहाँ सिपीहरू पनि हुन्छन्, अरू विभिन्न चिजहरू पनि हुन्छन्। नेकपा एमाले अवलम्बन गर्दै आएको जब जबको औचित्य समाप्त भयो भन्ने कुरा 100% गलत, अनुचित र त्यो चाहिँ यथार्थभन्दा बिल्कुल विपरीत कुरा हो। अब त्यही शब्द साथीहरूले प्रयोग गर्नुभएको कि होइन मलाई थाहा छैन, यदि गर्नुभएको हो भने पनि त्यो सर्वथा गलत हो। पहिलो कुरा त एउटा महाधिवेशनले गरेको निर्णय म के विधिको पनि गर्छु, नवौं महाधिवेशन सकिएको 3 वर्ष 3.5 वर्ष भएको छ, नवौं महाधिवेशनका निर्णयहरू गलतै रहेछन् भने पनि त्यो गलत निर्णयलाई सच्याउने अधिकार अर्को महाधिवेशनमा मात्रै हुन्छ। हामी कहाँ कोही त्यत्रो ठूलो मसिहा छैन जसले महाधिवेशनले गरेका निर्णयहरू चौतारीमा बसेर यो निर्णय खारेज भनेर भनिदियोस्।
अच्छा, त्यहाँ एमाले जस्तो
पार्टी, एमाले जस्तो पार्टीमा निकै सोची विचारिकन अगाडि सारेको कुरा हो। नम्बर एक, यो विधिको हिसाबले पनि सर्वदा गलत छ। दोस्रो, हामीले के भनेका हौँ नवौं महाधिवेशनले भने केही साथीहरूको मान्यता थियो जब चाहिँ सिद्धान्त बनिसकेका छैन, यो कार्यक्रम मात्रै हो, अब सिद्धान्त बनाउने भनेर कसिँदै हुनुहुन्थ्यो केही साथीहरू। हामीले नवौं महाधिवेशनले सर्वसम्म ढङ्गले के निष्कर्ष निकाल्यो भने जब एउटा सिद्धान्तको रूपमा स्थापित भएको छ र गएका 25 वर्षका, त्यति बेला 22 वर्ष हुनु, 22 वर्षका व्यवहारले चाहिँ जनताको बहुदलीय जनवादको औचित्य पुष्टि गरेको छ, त्यसो भएर जनताको बहुदलीय जनवादले खालि जनवादी क्रान्ति सम्पन्न गर्ने चरणलाई मात्रै होइन, जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद निर्माण गर्ने अवस्थालाई समेत मार्गदर्शन गर्छ भन्नुभएको छ। त्यसो भए के अब समाजवाद, हामीले समाजवादमा प्रवेश गर्दा हामीलाई कुन सिद्धान्तले बाटो देखाउँछ त? कि हामी त्यतिकै अँध्यारो सुरुमा फस्छौँ। समाजवाद निर्माण गर्ने हाम्रा मान्यताहरू के हुन्? त्यत्तिकै चाहिँ हेपाजाडले हुन्छ कि त्यसलाई पनि गाइड गर्ने केही हामीसँग मान्यताहरू छन्? त्यसो भएको हुनाले अब त्यसो भन्नुभयो भन्ने मलाई लाग्दैन कसैले। यदि त्यसो भन्नुभएको भने पनि त्यो पार्टीको विचार हुँदै होइन, पार्टीमा त्यस्तो धार भन्ने छँदै छैन, केही व्यक्तिहरूका अब उहाँहरूको बुझाइमा या उहाँहरूको मनसायमा रहेका समस्याहरू होलान्। नेकपा एमालेको आम पार्टीप्रतिको संस्थागत निर्णय यही हो, जनताको बौद्धिक जनवादको औचित्य झन बारम्बार पुष्टि भएको छ र यो चाहिँ भोलिका दिनहरूमा पनि अझ बढी सान्दर्भिक भएको छ। हो, दुईटा पार्टी एकीकृत हुँदा हामीले त्यसलाई कसरी के रूपमा नामकरण गर्छौँ? माओवादी आन्दोलनले पनि नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गरेको छ, केही कुराहरू उसका पनि अनुभवहरू छन्। ती अनुभवहरू र जनताको बौद्धिक जनवादको एउटा चाहिँ सकारात्मक पक्षहरू, ती कुराहरूलाई हामीले कसरी सूत्रीकृत गर्छौँ, कसरी एकीकृत गर्छौँ? त्यो भोलि एकीकृत महाधिवेशनले भन्ने कुरा, एकताको महाधिवेशनले भन्ने कुरा होला, एकीकृत पार्टी निर्माण हुँदाखेरि भन्ने कुरा होला, त्यो त्यो प्रक्रियामै छ। तर त्यसो भनिरहँदाखेरि पनि अब नेपाली कम्युनिस्ट आन्दोलन माओवादी बाटोमा जाँदैन, अबको हाम्रो कम्युनिस्ट आन्दोलनलाई माओवादले कोट अनकोट त्यो माओवादले हामीलाई मार्गदर्शन गर्दैन, अबको हाम्रो कम्युनिस्ट आन्दोलन प्रतिस्पर्धाको बाटोभन्दा बाहिर जाँदैन, शान्तिपूर्ण धारभन्दा बाहिर जाँदैन, जनताको सर्वोच्चताको धारभन्दा बाहिर जाँदैन। त्यसो भएको हुनाले कन्टेन्टको हिसाबले जनताको जनताको कुराहरू भोलि पनि रहिरहन्छन्। यद्यपि अब पार्टी एकता हुँदा त्यसलाई हामी कसरी प्रस्तुत गर्छौँ, त्यो दुईवटा पार्टीको बिचमा समझदारी हुने कुरा, त्यस भएर यो नेकपा एमालेभित्र दुईवटा धार छ कि भन्ने कुरा,
दुईवटा विचार
छ कि भन्ने कुरा बिल्कुल गलत।
अब अलिकति यो माओवादीसँगको पद बाँडफाँड एउटा कार्यदल बनाएर काम पनि गरिनु भएको छ, त्यो पद बाँडफाँडको काम चाहिँ कसरी अगाडि बढिरहेछ?
अब हामीले के भनेका छौँ भनेदेखि हामी छिटै महाधिवेशनमा जानुपर्छ, किन लामो समयसम्म महाधिवेशन नगरिकन राखियो भनेदेखि पार्टीको संगठनात्मक व्यवस्थापनमा अलिक समस्याहरू हुनसक्छ, नीतिगत व्यवस्थापनमा समस्याहरू हुनसक्छ। त्यसो भएको हुनाले छिटोभन्दा छिटो महाधिवेशन गर्ने गरिकन हामीले चाहिँ हाम्रा धारणाहरू चाहिँ बनाउँछौँ र संगठनात्मक व्यवस्थापनभित्र मेरो अनुमानमा 300 आसपासको 300 भन्दा अलिकति बढी या 300 भन्दा थोरै कम त्यही लेभलको एउटा केन्द्रीय कमिटी बन्छ। हामी साह्रै ठुलो बनाउँदैनौँ, धेरै ठुलो भन्दा खालको बनाउँदैनौँ। त्यस पछाडि हामी सङ्घीय ढाँचामा गएका छौँ, प्रदेश कमिटीहरू बन्छन् होइन, प्रदेश सङ्गठन कमिटीहरू बन्छन्, जिल्ला कमिटीहरू बन्छन् र गाउँपालिका नगरपालिका कमिटीहरू बन्छन्, जनसङ्गठनहरू बन्छन्। यी ठाउँमा हामीले दुईवटा आधारमा एकतालाई चाहिँ मूर्त रूप दिन्छौँ, एउटा दुईवटा पार्टीको स्ट्रेन्थलाई हेर्छौँ हामी, त्यसको निश्चित 60-40, 37-30 भन्नेभन्दा पनि त्यहाँ कुन पार्टीको कस्तो प्रभाव छ त्यो कुरालाई आधार बनाउँछौँ संगठनात्मक एकीकरण गरिरहँदा। दोस्रो, नेतृत्व, अब कतिपय ठाउँमा कुनै एउटा पक्षको संगठन अलिकति कमजोर तर नेता एकदम प्रतिष्ठित नेता, सिनियर नेता कोही हुन्छ,
समाजले पत्याएको
नेता हुनुहुन्छ भने हुनसक्छ उहाँ त्यो ठाउँको, त्यो प्रदेशको, त्यो जिल्ला कमिटीको नेतृत्व उहाँले गर्नुहोस्। त्यहाँको नेतृत्वको स्थिति, संगठनको आधार, यी दुईवटा कुरालाई आधार बनाएर हामी माथिदेखि तलसम्म पार्टी।
अलिकति यो मधेसी दलसँगको तपाईँहरूको सहकारी अस्ति पनि अलिकति कोसिस गर्नुभयो, भित्रभित्र छलफल चलाएको तर अन्तिम समयमा रेखा एक भाँडियो, उहाँहरूसँगको राष्ट्रिय सभामा त अब सहकारी सकिनै सक्यो, भावी सरकारमा पनि सहकारी गर्ने सम्भावना, त्यसका छलफलहरू कसरी?
हामी ओपन छौँ र हामीले उहाँहरूलाई के भनेका छौँ भने अब यो ताजा जनादेशलाई उहाँहरूले पनि सम्मान गर्न जरुरी छ। जसरी हामीले तराईको खास गरेर दुई नम्बरको चाहिँ एउटा सत्यको रूपमा उहाँहरूको उपस्थितिलाई स्वीकार गरेका छौँ। देश चलाउने जनादेश चाहिँ भनौँ न वामपन्थी पार्टीहरूले पाएका छन् भन्ने कुरालाई स्वीकार गरेर उहाँहरू अगाडि बढ्नुपर्छ। मलाई थाहा छैन उहाँहरू किन त्यो स्थितिबाट अचानक पछाडि हट्नु। एकातिर उहाँहरूले भन्दै हुनुहुन्छ संविधान संशोधन हाम्रो चाहिँ एउटा मुख्य उद्देश्य हो भनेर। संविधान संशोधन गर्ने भने झन्डै दुई तिहाई बहुमत होल्ड गरिरहेको वामपन्थीहरूलाई बाहिर राखेर एक तिहाईभन्दा तल रहेको नेपाली काङ्ग्रेससँग चाहिँ सँगै रहेर वामपन्थी के अरे त्यो भनौँ न संविधान संशोधन सम्भव छैन। त्यसले गर्दा कहीँ न कहीँ उहाँहरू अहिले पनि यो ताजा जनादेशलाई अहिले जनताको चाहिँ मनस्थितिलाई जनताले चाहिँ मुलुकमा स्थिरता र समृद्धिको नेतृत्व गर्न वामपन्थीहरूलाई दिएको जिम्मेवारीप्रति त्यति धेरै प्रष्ट हुनुहुन्न भन्ने देखिन्छ। त्यही पनि हामी संवादलाई निरन्तरता दिन्छौँ। हामी वामपन्थीहरूलाई झन्डै दुई तिहाई बहुमत प्राप्त भए पनि हाम्रो सरकारलाई अझ भन्दा बढी फराकिलो पार्न चाहन्छौँ। केवल वामपन्थीहरूको मात्रै होइन सबै देशभक्त देशलाई माया गर्नेहरूको सरकारको रूपमा यसलाई स्थापित गर्न चाहन्छौँ र हामी मधेस केन्द्रित दलहरू पनि सरकारमा चाहिँ सम्मिलित हुनुहोस् भनेर हाम्रो प्रयत्न।
जस्तै यसमा लगभग यसो बाहिरबाट हेर्दा पुरुमीले जस्तो संविधान संशोधनका विषयमा चाहिँ एमाले पनि औचित्य र आवश्यकताको आधारमा हामी तयार छौँ भनेर तपाईँहरूको सदाभार कुरै छ। त्यो विषयमा तपाईँहरू भित्रभित्र अलिकति सहमत पनि भइसक्नु भएको थियो, तर एकाएक जब चाहिँ त्यो राज्य पुनर्संरचना समितिको प्रतिवेदनका कुरा आयो त्यस पछाडि चाहिँ विस्फोट जसरी विषय प्रसङ्ग मोडियो।
केही मान्छेहरू केही तत्त्वहरू केही शक्ति केन्द्रहरू मुलुकमा फेरि पनि स्थिरता हुन नदिनको निम्ति कुनै काप्चाडो प्रयत्नहरू गरिरहेका छन् र यो एकता भनौँ न हाम्रो छलफल जुन ढङ्गले जुन अलि नाटकीय ढङ्गले चाहिँ अर्कोतिर मोडियो हामी आफै पनि छक्क परेका छौँ। मधेस केन्द्रीय दलहरूलाई यति त भलिभाँति थाहा छ कि एमालेलाई बाहिर राखेर माओवादी केन्द्रलाई बाहिर राखेर संविधान संशोधन
हुँदैन।
अब त्यस्तो स्थितिभित्र यी दलहरूसँग सम्बन्ध राम्रो बनाउँदै मन जित्दै आफ्ना एजेन्डाहरूप्रति कन्भिन्स गर्दै हामीले भनेका छौँ हामी संविधान संशोधन विरोधी होइनौँ। पहिलो संविधान संशोधन त एमालेको नेतृत्वमा भएको हो नि, हामी एजेन्डा हेर्छौँ, त्यसले देश र जनतालाई के प्रभाव पार्छ त्यो हेर्छौँ र औचित्यको आधारमा अगाडि बढ्छौँ। यदि कुनै संविधानका कुनै दफाले मधेसी जनताको अधिकारलाई कुण्ठित गरेको छ भनेदेखि त्यसलाई हटाउनुको निम्ति त किन सङ्कोच मान्ने मान्नुपर्ने कुनै कारणै छैन। तर आजसम्म उहाँहरूले जे जे विषय भन्नुभयो, चाहे प्रदेशको सीमा हेरफेर गर्ने कुरा होस्, चाहे प्रदेशको संख्या बढाउने कुरा होस्, चाहे अङ्गीकृत नागरिकहरूलाई भनौँ न माथिल्लो पदहरू दिने कुरा होस्, या भाषाको सन्दर्भमा उहाँहरूले अगाडि सारेका कुनै पनि प्रस्तावले तराईको जनताको हित हुने हामीले देखेनौँ, हामी कन्भिन्स भएनौँ। बरु त्यसले त्यही भाषाकै कुरा गर्दाखेरि उहाँहरूले अगाडि सारेको प्रस्तावले त त्यहाँको मातृभाषाहरू मैथिली भोजपुरी अवधि थारू जस्ता भाषाहरू नै कमजोर हुने हामीले देख्यौँ, त्यस भएर हामीले असहमति जनायौँ। फेरि पनि हामी बसेर छलफल गर्छौँ, साँच्चै
सम्भावना चाहिँ बाँकी नै छ, सरकार
बाँकी नै छ, किनभने उहाँहरूले पनि यथार्थ बुझ्नु होला किन अहिलेसम्म उहाँहरूले हामीलाई आलोचना गरिरहनु भएको छ। भोलि त दुई नम्बरको अब अहिले हेर्दाखेरि मोस्ट प्रोबब्ली दुई नम्बरको सरकार उहाँहरूले बनाउनु होला, दुई नम्बर प्रदेशको सरकार। त्यसपछि त त्यो प्रदेश सरकारलाई पनि त त्यहाँका जनताको आकाङ्क्षाहरूलाई पूर्ति गर्नको निम्ति सङ्घीय सरकारसँग मिलेरै काम गर्नुपर्ने स्थिति बन्ला। यी सबै कुराहरूको निम्ति चाहिँ हामी ढोका खुला राखेरै सफल गर्न तयार छौँ।
कार्यक्रम बज्नेतो नेपालमा एमाले नेता प्रदीप ग्यावालीसँग गरिएको यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आजको कार्यक्रममा हामीले नयाँ सरकार गठन भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णय के हुन्छ, एमाले र माओवादीको पार्टी एकता प्रक्रिया कहाँ पुगेको छ, सैद्धान्तिक र नेतृत्वको विषयमा सहमति कसरी जुड्दैछ भन्ने विषयमा एमाले नेता प्रदीप ग्यावालीसँग कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्लिन्दो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।